सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ दिनेश एफएमको अनलाइन www.dineshfm.com.np मार्फत संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर सात समुद्र पारीबाट कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। आजको कार्यक्रम श्रोता हामी माछा पालनप्रति केन्द्रित पार्नेछौँ। कैलाली जिल्ला माछा पालनका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो। नेपालका 75 जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी 1028 हेक्टर प्राकृतिक तालहरू छन्। त्यसमध्ये 850 हेक्टरमा त माछा पालन भइरहेको छ। अझ कैलालीमा 140 हेक्टरमा कृत्रिम तालहरू बनाइएर माछा पालन भइरहेको छ। तर कृत्रिम तालहरूभन्दा प्राकृतिक तालहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन। प्राकृतिक तालहरूमा गाउँ विकास समिति, नगरपालिका, विद्यालय र अन्य सामुदायिक वन तथा समूहहरूको नियन्त्रण छ, जसकारण न राज्यको गतिलो राजस्व उठ्न सकेको छ न उपभोक्ताले सस्तोमा माछा पाउन नै थालेका छन्। अर्को कुरा, कैलालीको गेटामा सुदूरपश्चिमका 9 जिल्ला र मध्यपश्चिमका बाँके र बर्दिया गरी 11 जिल्ला हेर्ने गरी मत्स्य विकास केन्द्र पनि छ। त्यस कार्यालयले कैलाली, कञ्चनपुर, बाँके र बर्दिया बाहेक पहाडी जिल्लामा माछा पालनको सम्भावनाबारे त्यति चासो लिएको देखिँदैन। के पहाडी जिल्लामा माछा पालनको सम्भावना नै नभएको हो, वा पहाडी जिल्लाका किसानले माछा पालन सम्बन्धी चासो नलिएका हुन्, अथवा चिसो पानीमा हुने ट्राउट माछाको सम्भावना बोकेको पहाडमा किन ट्राउट पालन सुरु हुन सकेन अहिलेसम्म? आज हामी यिनै प्रसङ्गमा बहस गर्नेछौँ। आजको फेस टु फेसको बहसका लागि हाम्रो स्टुडियोमा आउनुभएको छ गेटामा रहेको मत्स्य विकास केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत गायत्री राज वाग्ले। यहाँलाई हार्दिक स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
हामी अबको झन्डै 1 घन्टा जति कुराकानी गर्छौँ। हामी खास गरी मत्स्य विकास केन्द्रले के गर्छ र मैले भने जस्तै ट्राउट माछाको सम्भावना कतिको छ, अथवा कैलाली, कञ्चनपुर सहित तराईमा जुन माछा पालन भइरहेको छ त्यसलाई व्यवस्थित गर्नका लागि के चाहिँ गर्नुपर्छ, र किसानहरूका लागि मत्स्य विकास केन्द्रसँग के चाहिँ अनुदान छ, हामी यिनै प्रसङ्गमा कुराकानी गर्छौँ। खास गरी मत्स्य विकास केन्द्र गेटाले के गर्छ अहिले?
प्रश्नको लागि धन्यवाद। मत्स्य विकास केन्द्र गेटा खास गरी 2032-33 सालदेखि स्थापना भएको हो। सुदूरपश्चिम क्षेत्र सुदूरपश्चिम क्षेत्रमा मत्स्य बीजको आपूर्ति गर्ने हेतुले स्थापना भएको यस मत्स्य विकास केन्द्रले खास गरी मत्स्य बीज आपूर्ति गर्ने काम गर्दछ, र त्यसका अलावा किसानहरूलाई प्राविधिक सहयोग दिने, प्राविधिक रूपमा माछा कसरी पाल्ने भन्ने बारेमा जानकारी गराउने किसिमका तालिमहरू सञ्चालन गर्दछ। त्यस्तै माछा पालनमा किसानहरूलाई आइपरेका समस्याहरू समाधान गर्नको लागि प्रत्यक्ष रूपमा किसानहरू फारममा आएर जानकारी लिन सक्नुहुन्छ। त्यसका अलावा माछा पालनमा सबभन्दा महत्त्वपूर्ण भनेको पानीको गुणस्तर हुन्छ। पानीको गुणस्तर कस्तो छ भनेर या कुनै किसिमका समस्याहरू माछामा देखियो भने त्यस जलाशयको पानी ल्याएर किसानहरूले त्यो पानीको गुणस्तरको बारेमा जानकारी लिन सक्नुहुन्छ। हामी परीक्षण गर्ने व्यवस्था गरेका छौँ, हाम्रो हामीसँग प्रयोगशाला पनि छ। त्यसले गर्दाखेरि किसानहरूलाई हामीले प्राविधिक रूपमा पनि सहयोग गर्छौँ, माछा पाल्ने पद्धतिको बारेमा जानकारी पनि दिन्छौँ। त्यसमा हामीले हाम्रो कार्यक्रमहरू जिल्ला कृषि विकास कार्यालयसँग समन्वयमा सञ्चालित हुन्छ। प्रत्यक्ष रूपमा हामी किसानहरूलाई तालिममा हामी बोलाउँदैनौँ। हाम्रो नेपाल सरकारको प्रावधान अनुसार यो सुदूरपश्चिमका र केन्द्रीय मत्स्य निकाय मत्स्य विकास निर्देशनालयको निर्देशनमा बर्दिया, बाँके र दाङसम्मका किसानहरूलाई हामीले यहाँ तालिममा समावेश गर्छौँ। त्यसको लागि हामी जिल्ला कृषि विकास कार्यालयलाई अनुरोध गर्छौँ र उहाँहरूको सिफारिसमा हामी तालिम पनि सञ्चालन गर्छौँ। एक दिने तालिम पनि सञ्चालन गर्छौँ, व्यावसायिक तालिम छ दिने पनि सञ्चालन गर्छौँ। भर्खरै मात्रै हामीले माछा पालन तालिम पनि सञ्चालन गऱ्यौँ। त्यस्तै अब निकट भविष्यमा हामी नर्सरीकर्ता तालिम पनि सञ्चालन गर्छौँ। यसमा किसानहरूलाई नर्सरीमा माछा पाल्नेदेखि लिएर व्यावसायिक रूपमा कसरी माछा पाल्ने भन्ने बारेमा जानकारी गराउने काम समेत यसले गर्दछ।
हजुर, श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहेको छ। तपाईँहरूका पनि कुनै जिज्ञासा छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 410216 तपाईँ फोन गर्न सक्नुहुन्छ। जिल्ला बाहिर हुनुहुन्छ भने 091 अथवा मोबाइलबाट लगाउनुहुन्छ भने 091-410-216 तपाईँ फोन पनि गर्न सक्नुहुन्छ। तपाईँका जिज्ञासाहरू मेटाउने हामी प्रयास गर्छौँ। जसरी मत्स्य विकास वरिष्ठ मत्स्य विकास अधिकारीज्यू, अनुदानको कुरा थोरै गरौँ। यहाँले भन्नुभयो किसानलाई हामी प्रविधि दिन्छौँ, उनीहरूको समस्या समाधान गर्छौँ, बीज दिने काम गर्छौँ, प्रविधि साँटासाँट गर्ने काम गर्छौँ। अनुदान चाहिँ हामी के दिन्छौँ उनीहरूको पोखरी निर्माणका लागि, अथवा भुरामा अनुदान, अथवा राज्यले दिने अनुदान किसानका लागि के छ मत्स्य विकास केन्द्रसँग?
नेपाल सरकारको प्रावधान अनुसार मत्स्य विकास केन्द्र कुनै पनि हाम्रा नेपाल सरकारका 10 मत्स्य विकास केन्द्रहरू छन्। अब यो सुदूरपश्चिममा रहेको मत्स्य विकास केन्द्र पर्यो। मत्स्य विकास केन्द्रले आफैले कुनै किसिमको अनुदानको नगद अनुदानको व्यवस्था गर्दैन। जति पनि अनुदान छ कृषि विकास मन्त्रालय मार्फतको, हाम्रो जिल्ला कृषि विकास कार्यालयले माछा पालनको लागि पनि अनुदान दिने व्यवस्था जिल्ला कृषि विकास कार्यालयबाटै हुन्छ। तर केही केन्द्रीय कार्यक्रमहरू जुन हाम्रो मत्स्य विकास निर्देशनालय बालाजुमा स्वीकृत भएर रहेको हुन्छ, बालाजुको प्रत्यक्ष प्रशासनिक र प्राविधिक नियन्त्रणमा रहने भएको हुनाले मत्स्य विकास केन्द्रहरूले मत्स्य विकास निर्देशनालयको कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गराउने जिम्मेवारी त्यो भित्र रहन्छ। त्यसले गर्दाखेरि मत्स्य विकास निर्देशनालयमा रहेको कार्यक्रम अनुसारका अनुदानका कार्यक्रमहरू हामी उपलब्ध गराउन जिल्ला कृषि विकास कार्यालयलाई सहयोग गर्दछौँ।
जस्तै कैलालीमा त्यस्ता कार्यक्रमहरू के परे अथवा के पर्छन् अथवा कसरी निर्देशनालयले किसानलाई अनुदान दिन्छ?
गत आर्थिक वर्षदेखि देशैभरि झापादेखि कञ्चनपुरसम्मको लागि 1000 हेक्टरमा नयाँ पोखरी विस्तार गर्ने कार्यक्रम सञ्चालन भएको थियो। त्यसको कार्यविधि अनुसार मत्स्य विकास केन्द्र गेटाले कैलाली र कञ्चनपुर जिल्लामा माछा पालन गर्न इच्छुक भएका किसानहरूले सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा निवेदन दिनुभयो र त्यो प्रावधान अहिले पनि छ र अहिले चाहिँ क्षेत्र थोरै छ। गत आवमा कैलाली जिल्लामा हामीले 8 हेक्टरमा 1 हेक्टरको 3 लाखको दरले अनुदान व्यवस्था उपलब्ध गराएका छौँ मत्स्य विकास निर्देशनालय मार्फत। त्यस्तै कञ्चनपुर जिल्लामा 12 हेक्टरमा हामीले त्यही 3 लाखको दरले हामीले अनुदान व्यवस्था उपलब्ध गराएका छौँ। यसपटक पनि मत्स्य विकास निर्देशनालयको कार्यक्रम यो केन्द्रमा लगेर किसानहरूलाई रकम भुक्तानी गर्दा केही बाधा अडचनहरू आए, अप्ठ्यारो भयो, किसानहरूलाई अलि प्रत्यक्ष सम्पर्क गर्न गाह्रो भयो भन्ने गुनासो आएको हुनाले त्यसलाई पनि नेपाल सरकारले परिमार्जन गर्यो र अहिले जिल्ला कृषि विकास कार्यालयमै नै त्यसको अख्तियारी आउँदैछ। र जिल्ला कृषि विकास कार्यालय कैलालीमा 5 हेक्टर र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरमा 10 हेक्टरको कार्यक्रम आउँदैछ
यसपालि
र यो सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा किसान र कृषि विकास अधिकृतको बीचमा सम्झौता हुन्छ र त्यसको रोभर मत्स्य विकास केन्द्र बढ्दछ।
म माछा पाल्छु अथवा मैले पोखरी निर्माण गर्छु भनेर प्रस्ताव आह्वान गर्ने अनि त्यसपछि स्वीकृत भएको प्रस्ताव आइसकेपछि जिल्ला कृषि विकास कार्यालय मार्फत अनुदान पाउने प्रक्रिया।
हजुर, प्रक्रिया यो सूचना हाम्रो कार्तिकको 10 गतेको गोरापत्र कान्तिपुरमा निस्किएको थियो र यसको 1 महिने अवधि सिद्धिसकेको छ। निवेदनहरू परिसकेका छन्, कृषि विकास कार्यालयहरूमा त्यो बसिराखेको छ। कार्यक्रम केन्द्रीय उसमा राष्ट्रिय योजनाबाट स्वीकृत भइसकेको छ र अब हामीलाई अनौपचारिक रूपमा त जानकारी भइसकेको छ तर औपचारिक रूपमा जिल्ला कृषि विकास कार्यालयहरूमा अख्तियारी आउन बाँकी छ, बाटोमा छ, कृषि विभागबाट त्यो भइसकेको छ। र अब त्यसमा एउटा कार्यविधिमा एउटा के प्रावधान राखिदिएको छ भने 3 जनाको जिल्ला स्तरीय एउटा समिति बनाइदिएको छ जसमा कृषि विकास अधिकृत जिल्लाको जिल्ला कृषि विकास कार्यालयको प्रमुख अध्यक्ष र त्यहाँको विषय विशेषज्ञ भनेर मत्स्य विकास अधिकृत हुनुहुन्छ जिल्ला कृषि विकास कार्यालयमा, उहाँ सदस्य सचिव र केन्द्र प्रमुख मत्स्य विकास केन्द्रका केन्द्र प्रमुख चाहिँ सदस्य रहने गरी 3 जनाको कमिटी बनाइदिएको छ र परेका एप्लिकेसनहरू मध्येबाट आफूलाई दिएको कोटाको आधारमा जस्तो कैलालीमा 5 हेक्टर कञ्चनपुरमा 10 हेक्टर भयो भने त्यहाँ दिने निवेदन दिने मध्येबाट सम्भाव्यताको आधारमा र त्यसको निवेदन दिनेहरू किसानहरूको थल छनौट पनि हुन्छ, थल निरीक्षण पनि हुन्छ, उपयुक्त छ कि छैन त्यो पनि परामर्श हाम्रो टोलीले दिन्छ र पोखरी बनाइसकेपछि जलाशयको प्रति हेक्टर जलाशयको 3 लाखको दरले यसपटक पनि अनुदानको व्यवस्था एउटा रहेको छ। अघि यहाँले भन्नुभयो अरू के अनुदानको व्यवस्था छ भन्ने कुरामा, यसपटक नर्सरीकर्ता जो नर्सरी बनाउन अहिले सुदूरपश्चिममा खास गरी मत्स्य बीजको यसमा पनि कुरा गरौँला, अहिले मत्स्य बीजको आपूर्ति गराउनको लागि देशैभरि नै निवेदन जिल्ला कृषि विकास कार्यालयमा मागिएको थियो।
भनेपछि म माछाका भुरा उत्पादन गर्छु भन्ने नर्सरी भनेको माछाका भुरा उत्पादन गर्ने ठाउँ,
माछाको ह्यासलिङ हामी दिन्छौँ मत्स्य विकास केन्द्रबाट, त्यो ह्यासलिङ लगेर पालेर हुर्काएर बिक्री गर्ने त्यो व्यवसाय गर्न चाहने किसानहरूलाई जसलाई नर्सरीकर्ता भनेर भनिन्छ,
त्यो ह्यासलिङ भने चाहिँ अलिकता किसानहरू माछा पालनमा लागेका किसानहरू त बुझ्लान् तर आम श्रोताहरूका लागि चाहिँ ह्यासलिङ भनेको के चाहिँ हो?
ह्यासलिङ भनेको जुन ह्याचरीमा भनेको मत्स्यको फर्ममा माउ भाले र पोथी बेग्लै पालिएका हुन्छन्, तिनीहरूको बीजहरू मिलाएर पहिला जुन अन्डाबाट बच्चा निस्किन्छ जसलाई अन्डा फुट्नेलाई ह्याच भनेर भनिन्छ,
जिरो साइज भन्छ,
जिरो जिरा साइजको हो, त्यसलाई 7 दिनसम्मकोलाई हामी ह्याच भन्छौँ। 7 दिनसम्म फार्ममा पालिसकेपछि अनि बल्ल किसानलाई त्यो उपलब्ध गराइन्छ, त्यसलाई ह्याच भनेर भनिन्छ। त्यो ह्याच लगेर पाल्ने र फिङ्गर साइजको, फिङ्गर साइज भनेको 5 ग्राम साइजको बनाउने,
औँला जतको
साइजको बनाउने प्रक्रियालाई हामी जाने नर्सरीकर्ता भनेर भन्छौँ, नर्सिङ गर्ने भनेर भन्छौँ। त्यो नर्सिङ गर्न चाहने किसानहरूको लागि पनि अनुदानको व्यवस्था गरेको छ अहिले नेपाल सरकारले।
भनेपछि यसलाई सजिलो गरी बुझ्ने भाषामा जुन चाहिँ हामी माछाको अन्डाबाट माछाको भुरा उत्पादन गर्ने जुन 7 दिनको स्टेज हुन्छ त्योभित्रको उत्पादन गरेर हामी किसानलाई तपाईँहरू उत्पादन गर्नुहोस् है, अब ठुलो बनाउनुहोस् है, अनि बेच्नुहोस् है भनेर दिन्छौँ, त्यसलाई नर्सरीकर्ता भनिन्छ,
त्यसलाई नर्सरीकर्ता भनिन्छ।
हजुर,
र त्यस्तै हाम्रो यो सुदूरपश्चिममा मत्स्य विकास केन्द्र गेटाले यहाँ आवश्यक परेको मत्स्य बीजमध्ये 60% मात्रै आपूर्ति गर्छ, तर राष्ट्रिय रूपमा भन्यो भने नेपाल सरकारको नीतिगत निर्णय चाहिँ नीतिगत व्यवस्था चाहिँ के छ भने सरकारी क्षेत्रबाट 20% र निजी क्षेत्रबाट 80% मत्स्य बीज आपूर्ति गर्ने नीतिगत व्यवस्था छ। तर हाम्रो सुदूरपश्चिममा मत्स्य विकासको अलि पछि नै सुरुवात भएको हुनाले यहाँ निजी क्षेत्रबाट मत्स्य बीज उपलब्ध गराउने स्रोत त्यति पर्याप्त छैनन्। 2 स्रोत मात्रै उपलब्ध छन्। कैलालीको सुखडमा एउटा कार्प ह्याचरी उद्योग छ भने कञ्चनपुरको बन्सामा पल्टु ह्याचरी उद्योग भन्ने 2 छ र उहाँहरूको क्षमता अलि सानो भएको हुनाले त्यसरी 80% नै अथवा 80% नै निजी क्षेत्रबाट उपलब्ध गराउने अवस्थाको सिर्जना भएको छैन।
भनेपछि मत्स्य विकास केन्द्रले अहिले सुदूरपश्चिममा जुन माग छ भुराको त्यसको 60% आपूर्ति आफै
गरिरहेको छ।
त्यो सरकारी नीतिभन्दा धेरै बढी हो,
धेरै बढी,
तीन गुणाले बढी हो। 20% सरकारी नीतिले पुगाउनु पर्थ्यो तर हामी 60% पुगाइरहेछौँ। अनि यहाँले एउटा कुरा भन्नुभयो नि मत्स्य विकास केन्द्र ढिलो खुल्यो त्यो भावनाले त्यो हाम्रो आपूर्ति गर्ने सङ्ख्या चाहिँ बढी भयो होला अथवा 60% त्यसरी पुग्यो होला भनेर। मत्स्य विकास केन्द्र 2032-33 सालमै स्थापना भएको रहेछ। 32-33 साल भन्नाले झन्झन्डै 40 वर्ष, 4 दशक हुन थाल्यो सुदूरपश्चिममा मत्स्य विकास केन्द्र खुलेको। हालै एकदमै पछि खुल्यो त यसलाई भन्न मिलेन। भनेपछि हामी निजी क्षेत्रलाई किन चाहिँ त्यसरी त्यो भुरा उत्पादनका लागि चाहिँ आत्मनिर्भर बनाउन सकेनौँ अथवा 80% हिस्सा किन उहाँहरूलाई दिन सकेनौँ होला जस्तो लाग्छ?
अब यसमा के देखिन्छ भने पहिलादेखि नै जुन रूपमा नेपालको पूर्वी भागमा मत्स्य विकासको पाल्ने पद्धति सुरुवात भयो सुदूरपश्चिममा अलि पछि नै भएको थियो। आजभन्दा चाहिँ 18-20 वर्ष पहिला पनि म यो सुदूरपश्चिममै काम गरेको मत्स्य क्षेत्रमा काम गरेको व्यक्ति हुँ र त्यति बेला यहाँ भएका जुन प्राकृतिक अहिले पनि यहाँले सुरुवातमा भन्नुभएको छ सबैभन्दा धेरै नै प्राकृतिक जलाशय भएको क्षेत्र हो सुदूरपश्चिम। 1028 हेक्टर त कैलालीमा मात्रै प्राकृतिक जलाशय छ, 172 हेक्टर कञ्चनपुरमा प्राकृतिक जलाशय छ। त्यति बेला प्राकृतिक जलाशयहरूमा माछा पाल्ने चलनै थिएन र अलिकति सुरुवात भएको पनि थोरै चाहिँ नि लिने गरी भनौँ न सम्झौता गरेर केही गाविसले अथवा केही नगरपालिकाले थोरै पैसा लिएर ठेक्कामा दिने चलन थियो र पूर्वदेखि मान्छेहरू आएर यहाँ ठेक्का लिने गर्नुहुन्थ्यो। यहीँका स्थानीयवासीहरूले त्यसरी माछा पालन सुरुवात गर्नुभएकै थिएन।
त्यसमा फेरि भुरा लगेर हाल्ने चलन पनि एकदमै कम थियो। प्राकृतिक रूपमा जति माछा छन् त्यही निकालेर बेच्ने गरी ठेक्का लिइन्थ्यो होइन?
त्यस्तो पनि व्यवस्था थियो र त्यसले गर्दा मत्स्य विकास केन्द्रमा भएका पोखरीहरूमा पनि आजभन्दा 3-4 वर्ष अगाडिसम्म खाने माछा उत्पादन गर्ने र बिक्री गर्ने चलन थियो। तर अहिले मत्स्य विकास केन्द्र गेटाले कार्यक्रमै परिवर्तन गरेर अहिले बीज मात्रै उत्पादन गर्ने, मत्स्य बीज मात्रै उत्पादन गर्ने र किसानहरूलाई उपलब्ध गराउने व्यवस्था गरिरहेको छ। र अब यसरी भन्दाखेरि के हुन्छ भन्दाखेरि माछा पालनमा जसरी सक्रिय हुनुपर्थ्यो त्यसरी किसानहरू अगाडि जागरुक भएर आउनु भएन,
अझै त्यो स्टेज पुगेको छैन,
अझै त्यो स्टेज पुगेको छैन। र अहिले पनि किसानहरूले माछा पालेको पोखरीमा हामी जान्छौँ, पोखरीमा पनि व्यवस्थित रूपमा माछा पालेको हामी पाउँदैनौँ। त्यस्तै प्राकृतिक जलाशयलाई सही सदुपयोग गरेर माछा जसरी स्टक भुरा स्टक गर्नुपर्ने, भुरा राख्नुपर्ने हो, जसरी त्यसलाई दाना दिनुपर्ने हो, जसरी पोखरीको व्यवस्थापन गर्नुपर्ने हो, त्यो व्यवस्था राम्रोसँग अझै पनि भइसकेको छैन। तर यसमा एकदम सुधार भएको छ, अहिले सुधार भएको छ र अझै सुधार हुन्छ र किसानहरू धेरै जागरुक भइसक्नु भएको छ र अझै व्यवस्थित रूपमा अलिकति हामीले स्थानीय रूपमा गाविसबाट, नगरपालिकाबाट अथवा स्कुलकै समितिमा भएको जग्गा पनि ती प्राकृतिक तालहरूमा, प्राकृतिक जलाशयहरूमा अलिकति व्यवस्थित गर्न सकियो भने हामी माछा उत्पादनमा अझै फड्को मार्न सक्ने अवस्था चाहिँ सुदूरपश्चिममा रहेको छ, खास गरी कैलाली कञ्चनपुरमा बढिरहेको छ।
श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सेवामसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत गायत्री राज वाग्ले। उहाँसँग अझै हामी धेरै कुराकानी गर्छौँ। तपाईँहरू कतै नै जानुहोला तर अहिले पालो भएको छ व्यापारिक विश्रामको।
विशेषज्ञ डाक्टरहरूको टोली अब नवबुद्ध अस्पताल फ्रालीमा, टिचिङ अस्पताल महाराजगंज काठमाडौँका वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सन्तोष पन्त, MBBS, MS, अर्थो, TUTS, प्रत्येक दिन उपचार तथा सेवाहरू, हाड जोर्नी सम्बन्धी समस्याको सम्पूर्ण उपचार तथा अपरेसन, हात खुट्टा दुख्ने झमझमाउने समस्याको सफल उपचार, जन्मजात बाङ्गा टिङ्गा हड्डीहरूको उपचार तथा परामर्श, बेला बेलामा ढाड दुखिरहने समस्याको सफल उपचार, लामो समयदेखि नसा दुखिरहने समस्याको उपचार गरिनुका साथै टुटे फुटेका हड्डीहरूको अपरेसन तथा प्लास्टर पनि गरिन्छ। सम्पर्क नवबुद्ध अस्पताल प्राली, धनगढी 8 बुद्ध चोक कैलाली तथा भुवन ड्रग एन्ड हेल्थ जोन, अस्पताल लाइन मेन रोड कैलाली। सम्पर्क फोन नम्बर 091-5212-174 र 524-566।
दिनै पछि रक्सी दोक्ने, कतै बाहिर काममा निस्क्यो कि नाना थरीका आरोप लगाउने, केही बोली कि हातै छोड्ने बानीले वाक्कै भइसकेँ म त। कसरी मुक्ति पाउने होला कुनै यसबाट।
लो, एक्लै भुनभुनिएर हुन्छ त नानी? तपाईँको गाउँमा सामुदायिक मेलमिलाप केन्द्र छैन र? त्यहाँ जानुहोस् न।
हो नि, सामुदायिक मेलमिलाप केन्द्रमा घर परिवार तथा समुदायमा आइपर्ने महिला हिंसाका विवादहरूलाई तालिम प्राप्त मेलमिलापकर्ताहरूको सहयोग लिएर मिलापत्र गर्न सकिन्छ। तपाईँको गाउँमा सामुदायिक मेलमिलाप केन्द्र त पक्कै होला, अनि त्यहाँ महिला मेलमिलापकर्ताहरू पनि पक्कै होला नि।
खै, मलाई त यस बारेमा केही थाहा छैन। फेरि घरेलु हिंसा पनि सामुदायिक मेलमिलाप केन्द्रबाट मिलापत्र हुन्छ त?
किन नहुनु? कुटपिट, ठुलो घाउचोट नलागेका र ठुलो क्षति नपुगेका सामान्य खालका महिला हिंसाका घटनाहरू सामुदायिक मेलमिलाप केन्द्रबाटै मिलाप गर्न सकिन्छ नि।
घरेलु हिंसाबाट पीडित भएका व्यक्तिको बयान समेतबाट हिंसा भएको देखिएमा र पीडितले चाहेमा प्रहरी कार्यालय र स्थानीय निकायले उजुरी परेको मितिले 30 दिन भित्र दुवै पक्ष बीच मेलमिलाप गराइदिनु पर्नेछ भनेर घरेलु हिंसा कसुर र सजाय ऐन 2066 को दफा 4 को उपदफा 8 र 9 मा स्पष्टसँग लेखिएको छ। ल हेर्नुहोस् त, त्यसैले यस्ता घटनाहरू मेलमिलाप केन्द्रले मजाले मिलाउन सक्छ।
ए, कुरा त राम्रै रहेछ, तर हाम्रो गाविसमा त्यस्तो सामुदायिक मेलमिलाप केन्द्र पो छ कि छैन कुन्नी? अनि घर परिवारको मामलो पर्यो, त्यहाँ गाउँभरिका मान्छेलाई राखेर छलफल हुने होला, सबैका अगाडि घरको कुरा कसरी भन्नु?
ओहो, तपाईँलाई थाहा छैन नानी, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा साझेदारी विकास परियोजनाले तपाईँ हाम्रो गाविसमा पनि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरी मेलमिलाप सेवा दिइरहेको छ नि।
अनि यस्ता सामुदायिक मेलमिलाप केन्द्रहरूमा घरेलु हिंसा सम्बन्धी विवादका पक्षहरूलाई मेलमिलाप गराउँदा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक तथा सामाजिक प्रभाव र गोपनीयताको अधिकार समेतलाई ध्यानमा राखिन्छ। त्यही भएर त त्यहाँ अति नै गोप्य रूपमा विवादका पक्षहरू र उनीहरू आफैले रोजेका मेलमिलापकर्ता मात्र बसेर विवादको समाधान खोजिन्छ। त्यसैले त गाउँभरिका मान्छे भेला होलान् भनेर डराउनै पर्दैन, बुझ्नुभयो?
अनि नि नानी, सामुदायिक मेलमिलाप केन्द्रबाट मेलमिलाप सेवा लिँदा पैसा तिर्नु पर्दैन।
ए,
बरु त्यहाँ त झन् छिटो छरितो र सजिलो प्रक्रियाबाट एक आपसमा छलफल गराउँदै पो विवादको समाधान हुन्छ, जसले गर्दा विवादका पक्षहरू बीच भविष्यमा पनि सुमधुर सम्बन्ध स्थापित होस्।
ओहो, बल्ल मलाई आज थाहा भयो यो कुरा। अब म आजै गाविसमा भएको सामुदायिक मेलमिलाप केन्द्रमा गएर घर परिवार भित्रको किचलो टुङ्ग्यारै छोड्छु।
USAID को सहयोगमा साझेदारी विकास परियोजनाद्वारा जनहितमा जारी सन्देश।
कर्मचारी आवश्यकता SRV गार्मेन्ट प्राइभेट लिमिटेडमा दक्ष तथा अनुभवी ओभरलक, फ्ल्याटलक, सिलाई मसिन चलाउन जान्ने र मार्केटिङका लागि कामदारको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क राख्नुहोला। सम्पर्कका लागि RV गार्मेन्ट्स प्राइभेट लिमिटेड, राजपुर चोक, धनगढी, 98-00-60-71-50 र 98-4-17-12-01-61।
हत्तेरी, चाहिएको बेला यो गाडीले जहिले यस्तो धोका दिन्छ।
आजको 3 जना घुम्न निस्क्यौँ भनेको आजै ढिलो गर्नुपर्छ है तपाईँलाई?
मैले होइन कि, यो गाडीले हो, स्टार्ट नै हुँदैन, के गर्नु त अब?
अब के गर्नु नि, सराफत अटोमोबाइल्समा गाडी बनाउन दिने, त्यहाँ निशान, इसुजु, बुलेरो लगायतका हाम्रो जस्तो 4-wheel गाडीहरूको स्पेयर पार्ट्स, ब्याट्री, गाडी सम्बन्धी मर्मत दक्ष मेकानिकद्वारा गरिन्छ। साथै गाडीहरूको राम्रो स्पेसल मोबिलहरू पनि पाइन्छ र गाडी भाडामा पनि पाइन्छ। सराफत अटोमोबाइल्स, जटकपुर, धनगढी, 091-523-414 र 98-48-48-88-44।
टोकला मसला चियामा छ दालचिनी, ल्वाङ, सुकुमेल, मरिच र अदुवाको 5 प्राकृतिक गुण, जसले चिया बन्छ स्वादिलो, शरीर हुन्छ फुर्तिलो। टोकला मसला चिया, पञ्चबुटीको जादू। टोकला चिया।
आयो ओखती,
साबुन ओखती,
हर बाजार मसायो ओखती,
खेल खेल में खिलाड़ीको पसिनाको गन्ध, कपालमा निखार पनि ल्याउँछ ओखतीले,
मुहारमा गोरो पनि छाउँछ ओखतीले,
नामै ओखती,
कामै ओखती,
सबैलाई मन पर्ने साबुन ओखती।
धनगढीका लागि पूजा कस्मेटिक, पशुपति मन्दिर रोड, धनगढी।
सुभाष्री प्यालेस प्रेजेन्ट्स न्यू इयर्स इभ 2017. It's the biggest party of the year and the whole nation is invited. Live performance rahane cha Rosh Moktan bata. Ra Uran Band bata. DJ ko lagi hunhune cha DJ Kalpit. And not just that, we have bonfire along with free beverages and free snacks item, veg and non-veg. Timings are 6 p.m. onwards until midnight. The cover charges rahiko cha. Single entry 500, kids 200, ra couple ko 750 only. Date rahiko cha 31st of December 2016. Venue ho Hamrai Subhashree Palace. Enjoy your New Year's Eve with Subhashree Palace. It's hot and happening.
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टू फेस सुरु हुनु भएको छ आजको फेस टू फेसमा हामीसँग हुनुहुन्छ कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत गायत्री राजवागले अब हामी अलिकति ट्राउट माछामा केन्द्रित हुन्छौँ खास गरी सुदूरपश्चिमको पहाडी जिल्लाहरूतिर ट्राउट माछाको माछा पालनको प्रचुर सम्भावना छ अथवा ट्राउट माछा चिसो पानीमा हुने माछा हो भनिन्छ खास गरी ट्राउट माछा के हो र यसलाई कस्तो वातावरण चाहिन्छ
खास गरी ट्राउट माछा भनेर भन्दाखेरि चिसो पानीमा हुने माछा भनेर बुझिन्छ चिसो पानी भनेको कस्तो कति डिग्री सेन्टिग्रेड पानी भयो भने त्यसलाई चिसो पानी भन्ने अर्थ रहन्छ यो न्यानो पानी र चिसो पानीको छुट्याउने बिन्दु भनेकै 18 डिग्री सेन्टिग्रेड पानीको तापक्रम हो 18 डिग्रीभन्दा तल जसको प्रजनन कार्य हुन्छ त्यसलाई चाहिँ हामी चिसो पानीमा हुने माछा भनेर भन्छौँ भने 18 डिग्रीबाट माथि जसको प्रजनन कार्य हुन्छ त्यसलाई हामी न्यानो पानीमा हुने माछा भनेर भन्दछौँ र रेनबो ट्राउट माछाको प्रजननको लागि 14-16 डिग्री पानीको तापक्रम भएको बेलामा त्यसले प्रजनन गराउँदछ प्रजनन हुन्छ त्यसले गर्दाखेरि पाल्नको लागि हामी 12 डिग्री सेन्टिग्रेड पानीको तापक्रम भएदेखि 18 डिग्री पानीको तापक्रम हुँदासम्म यसलाई पाल्न सकिन्छ तर यसको प्रजनन कार्य भनेको 14-16 डिग्री पानीको तापक्रम हुँदाखेरि मात्रै यसलाई प्रजनन सफलतापूर्वक प्रजनन गराउन सकिन्छ र ट्राउट माछा पाल्नको लागि सबैभन्दा कुनै पनि माछा पाल्नको लागि महत्त्वपूर्ण कुरा भनेको त बीज नै हो र ट्राउटको बीज हामीले यो क्षेत्रमा उत्पादन गर्नको लागि 2 वर्ष पर्खिनुपर्ने हुन्छ जब ट्राउट पाल्न सुरु गरियो सुरु गरेपछि 2 वर्षसम्म हामीले माउ माछा पाल्नुपर्ने हुन्छ र अहिले सुदूरपश्चिममा ट्राउट पाल्नको लागि किसानहरू जागरुक नहुनु भएको अवस्था भने होइन किसानहरू जागरुक हुनुहुन्छ
2 वर्ष कुर्नुपर्छ भन्नुभयो 2 वर्ष किन कुर्नुपर्छ
यसको के हुन्छ भने यो बच्चा जन्माउने प्रोसेस भनेको सबै प्राणीमा यसको सर्टेन अवधि त्यो हुर्कन लाग्छ उसको शरीरको जुन फिजियोलोजी भनेर भनिन्छ फिजियोलोजी परिपक्व भएर उसको पेटमा मिल्ट बन्न र पेटमा चाहिने अन्डा बन्नको लागि त्यो वयस्क हुनु पऱ्यो पहिला हुर्कन नै 1 वर्ष लाग्छ त्यसपछि त्यसलाई वयस्क हुनको लागि 1 वर्ष लाग्छ त्यसले गर्दा 2 वर्षसम्म माउ पालेपछि अनि बल्ल मात्र त्यसलाई हामी त्यसबाट हामी बीज निकाल्न सक्छौँ
त्यो त अहिले सुरु गर्यो भने मात्रै 2 वर्ष पर्खिनु पर्यो त्यसको भुराका लागि तर अहिले सुरु भएन अबको 1 वर्षपछि भयो भने त 3 वर्ष भयो अबको 2 वर्षपछि सुरु भयो भने 4 वर्ष भयो
एकदम ठिक कुरा भन्नुभयो यहाँले त्यसको लागि नेपाल सरकारले ट्राउटको विकासको लागि केही अनुदानका कार्यक्रमहरू पनि नराखेको होइन राखेको छ तर सुदूरपश्चिममा अहिले यहाँ नजिक ट्राउटको फारम नभएको हुनाले मत्स्य त्यो त्यसको बिउ ट्राउटको जुन माछा छ रेनबो ट्राउट पाल्छौँ हामी मुख्य रूपमा रेनबो ट्राउटको बीज यहाँ उपलब्ध गर्ने अवस्था सिर्जना भइसकेको छैन त्यसको लागि के तयारी हुनु पर्यो भने पहिला त्यस किसिमका व्यक्तिहरू तयार हुनु पर्यो त्यसको तापक्रम जुन मैले अघि भने 14-16 डिग्री पानीको तापक्रम भएको बेलामा प्रजनन हुन्छ त्यो ठाउँमा व्यक्तिहरू त्यो ठाउँमा काम गर्न इच्छुक व्यक्तिहरू तयार हुनु पर्यो र अहिले गत साल पनि एकजना किसानले इच्छा राख्नु भएको थियो, तर उहाँको पाल्नको लागि उपयुक्त हुने बिउ उत्पादन गर्नको लागि त्यति उपयुक्त देखिएन पानी।
कुन ठाउँको?
यो कैलालीकै निगालीमा हो। त्यसमा हामीले दुईपटकसम्म गएर गत सालको पुष महिनामा र जेठ महिनामा दुईपटक पानीको परीक्षण गऱ्यौँ। त्यो परीक्षण दुईपटक गर्दाखेरि पनि हामीले चाहिँ पाल्नको लागि उपयुक्त हुन्छ, तपाईँ कास्कीबाट अथवा चाहिने र नुवाकोटबाट बिउ ल्याउने व्यवस्था गरेर यहाँ पाल्न इच्छुक हुनुहुन्छ भने तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। अब बिउ नै उत्पादन मत्स्य बीज नै उत्पादन गर्नको लागि भनेर पानीको तापक्रम चाहिँ व्यावसायिक रूपमा, किनभने त्यो व्यवसाय सञ्चालन गरिसकेपछि किसान घाटामा जानु त भएन नि, सरकारले दिएको सुझाव त एकदम उपयुक्त हुनु पर्यो। त्यसले गर्दाखेरि त्यो पानी मत्स्य बीज उपलब्ध उत्पादन गर्नको लागि, ट्राउट माछाको बीज उत्पादन गर्नको लागि त्यति उपयुक्त देखिएन। त्यस्तै अहिले फेरि
मत्स्य विकास जसरी यहाँले भने जस्तै त्यो त निगाली भयो, कैलालीकै एउटा गाविस
गाविस,
तर कैलाली बाहेक पहाडका अरू सातवटा पहाडी जिल्लाहरू जसरी बझाङ हिमाली जिल्ला नै भन्छौँ, आधा हिमालमा पर्छ, दार्चुलामा अपि हिमाल त्यत्रो छ, त्यसको आसपासको गाउँ अझै चिसो हुन्छ, दार्चुलामा बझाङमा अछाममा अथवा अन्य पहाडी जिल्ला अथवा डडेलधुरामै पनि त्यसको भुरा उत्पादन गर्न सक्ने खालको तापक्रम छैन?
त्यो तापक्रम छ हजुर। त्यस किसिमबाट जागरुक भएर किसानहरू आउनुभयो भने म त्यही भन्दै थिएँ अघि, बझाङमा अस्ति त्यहाँको कृषि विकास वरिष्ठ कृषि विकास अधिकारीज्यूले अनुरोध गर्नुभयो, यस्तो किसिमको किसानको चाहना छ, एकपटक चाहिँ फिजिबिलिटी अध्ययन हेर्नुहोस् त्यो छ कि छैन, उपयुक्तता छ कि छैन भनेर हेरिदिनुहोस् भनेर अनुरोध गर्नुभयो। हामी गयौँ, हाम्रो टिम गयो, गएर हेऱ्यौँ, पानीको हिसाबले उपयुक्त छ, तर ट्राउट माछा पालिसकेपछि त्यसको कस्ट अफ प्रडक्सन हाई हुन्छ, उत्पादन लागत बढी हुन्छ, सुरुमा इनिसियल कस्ट पनि रेसवे बनाउनुपर्छ, तराईमा जस्तो जेसिपी लगाएर खाडल खनेर हुँदैन, त्यसको लागि रेसवे बनाउनुपर्छ, रेसवे बनाउँदाखेरि अलिकति बढी पैसा खर्च हुन्छ, अलि लगानी बढी हुन्छ, त्यस किसिमबाट बढी लगानी गरेर र 35% भन्दा बढी प्रोटिनयुक्त दाना रेनबो ट्राउटलाई खुवाउनुपर्ने हुन्छ, त्यसरी उत्पादन गर्दाखेरि माछाको उत्पादन लागत पनि अलिकति बढी हुन्छ, त्यो बढी भएपछि स्वभावले अरू हाम्रो जुन वार्म वाटर फिसरीका माछाहरू छन् त्यसको तुलनामा अलिकति यसको भाउ बढी पर्न जाने नै भयो, तर त्यो ठाउँमा त्यो बढी भाउमा माछा किनेर खाने व्यक्ति कति छन्, बजार कस्तो छ, त्यो बजारको व्यवस्था नभइकन किसानलाई माछा पाल्नुहोस् मात्रै भनेर त्यो चाहिँ झन् समस्या बढ्छ, त्यो पहिला त्यो वातावरण सिर्जना हुनुपर्छ जसले गर्दा त्यो त्यहाँ उत्पादन भएको माछा उपभोक्ता त्यहाँ पहिल्यै तयार भएको हुनुपर्छ।
भनेपछि बजारको पनि समस्या हो, ट्राउट उत्पादन गरिसकेपछि कहाँ बेच्ने
भन्ने त्यो एउटा, किनभने व्यवसाय सुरु गर्ने भनेको त बेच्नको लागि हो नि, आफ्नो घरको खान लागि त होइन, खाना त अलिकति खाइएला।
त्यसलाई जसरी पर्यटनसँग जोडेर डडेलधुरामा अथवा अन्य पहाडी जिल्लाहरूमा पर्यटनसँग जोडेर त्यो एउटा तलाउमा राख्ने र त्यसलाई हेर्न ट्राउट हेर्नेकै लागि पनि त्यहाँ एउटा राम्रो पर्यटन फस्ट आउन सक्छ, त्यो सम्भावना रहँदैन?
रहन्छ, त्यसरी गर्न सकिन्छ। त्यस किसिमका मानिसहरू पनि हिजै पनि म बाटोमा किसानहरू आउनुभएको थियो, यस किसिमका मैले सुझावहरू दिएको छु।
फिसिङ गर्ने, आफूले फिसिङ गरेको माछा पकाइ माग्ने, त्यहाँ घुम्न जाने, ट्राउट भने के रहेछ भनेर हेर्ने, माछाका बारेमा जिज्ञासा भएकाहरूले जाने, अहिले तराईतिरै पनि धेरै यस्तो रेस्टुरेन्टहरू छ जहाँ आफ्नो निजी तलाउ छ, फिसिङ गर्छ, आफूले माछा निकाल्छ, पकाउँछ, खान्छ, त्यसलाई पर्यटनसँग जोडेर मत्स्य विकास केन्द्रले एउटा नमुनाको रूपमा मानव एउटा डडेलधुरामा नजिक छ भनेर त्यो बिउ ल्याएर त्यसरी किसानलाई प्रोत्साहित गर्ने कामहरू गर्न सकिँदैन?
किसानहरू अगाडि सर्नुभयो भने यो नेपाल सरकारको तर्फबाट यो गर्ने सहयोग गर्न सकिन्छ, तर पहिला त जागरुक किसानहरू अगाडि बढ्नु पर्यो, नेपाल सरकारले फार्म खोल्ने होइन, तर किसानहरू जागरुक भएर आउनुभयो भने यसमा प्रावधान छ र गर्न सकिन्छ।
अनि यसको बिउ ल्याउनका लागि यहाँले भन्नुभयो नि, जसरी बिउ ल्याउनका लागि साह्रै अप्ठ्यारो छ भनेर, कस्तो चाहिँ अप्ठ्यारो हो कि बिउ ल्याउनका लागि?
यो हाम्रो हामी जुन वार्म वाटर फिसरिजमा हामीले यहाँ देखिरहेछौँ, प्याकमा हालेर लिएर जाँदाखेरि 12 घन्टासम्म हामी त्यसलाई राख्न सक्छौँ, 12 घन्टासम्म कन्डिसनिङ गरेको भुरालाई हामी राख्न सक्छौँ, पहाडतिर लैरहनु भएको हुन्छ जनरल साधारणतया मान्छेले
यही बुझ्छ त्यो भनेको भुरा लैजाने बेला जुन हामी प्लास्टिकको थैलाभित्र अक्सिजन दिएर लैजान्छौँ त्यो प्रक्रिया हामीले तालबाट निकालिसकेपछि कति घन्टा हुनुपर्छ
यो ट्राउटको सन्दर्भमा 3 घन्टा तर हामीले जुन वार्म वाटर फिसरीमा हामीले 12 घन्टा भनिरहेछौँ र 12 घन्टासम्म हुन्छ यो सम्भव छ यो वार्म वाटर फिसरिजको सिडलाई तर कोल्ड वाटर फिसरिजको सिडलाई रेनबो ट्राउटको बिउलाई चाहिँ यसरी हामीले 12 घन्टासम्म राख्न सक्दैनौँ किनभने त्यसको त्यो
त्यसलाई तालबाट निकाल्यो अथवा त्यसलाई भुरालाई प्याक गरिसक्यो भने 3 घन्टामा त्यो जुन तालमा पाल्ने हो त्यो तालमा पुगाइसक्नुपर्छ
त्यो 3 घन्टा भनेको एउटा बेसिक यो चाहिँ ऊ लाइन हो त्यसमा एक घन्टा 1.5 घन्टा हामी थप्न सक्छौँ केही प्रविधि परिमार्जन गर्न सक्छौँ त्यो आफ्नो ठाउँमा रहन्छ तर जनरल बुझाइमा साधारणतया मानिसहरूले यो न्यानो पानीमा पालिएका माछाहरूलाई जसरी ढुवानी गरिएछ त्यसरी नै ढुवानी गर्न सकिन्छ भन्ने सोच रहन्छ तर त्यसरी ट्राउटको भुरालाई ढुवानी गर्न कठिन हुन्छ त्यो सकिँदैन
अब यहाँले भने जस्तै कास्कीमा त्यसको ट्राउटको प्रजनन केन्द्र छ नजिकको भनेको
हजुर
पश्चिमाञ्चलमा त्यसपछि सुदूरपश्चिमको दार्चुला लैजानका लागि त कसरी चाहिँ पुगाउने त 3 घन्टा त सम्भव हुँदैन ल 3 घन्टाको ठाउँमा यहाँले भने जस्तै प्रविधि प्रयोग गरेर 4 घन्टा 5 घन्टा 6 घन्टा होला 6 घन्टामा कास्कीबाट ल्याएर डलधुरा अथवा बजाङ अथवा आसाम त पुगाइँदैन भनेपछि गेटामा त्यसको उत्पादन गर्न सकिने सम्भावना रहन्छ
गेटामा त सम्भवै हुँदैन किनभने यहाँको तापक्रम न्यूनतम झर्दाखेरि 17 डिग्री पानीको तापक्रम झर्छ तर उसको ब्रिडिङ गर्नको लागि 14 देखि 16 चाहिन्छ जब तापक्रम नै उपयुक्त भएन भने त्यसबाट बिउ उत्पादन हुनसक्ने सम्भावना पनि रहेन एउटा अर्को कुरो माछाको जुन फिजियोलोजी हो नि शरीरको बनोटबाट नै भित्रदेखि नै माछा बाहिर बन्ने चिज त होइन शरीरको भित्र बन्ने चिज हो शरीरभित्रको फङ्सन हो बिउ अन्डा बन्ने र मिल्ट बन्ने भन्ने कुरो शारीरिक क्रियाकलापको कुरा हो त्यो तापक्रममा निर्भर रहन्छ मुख्य रूपमा अरू वाटर क्वालिटी नै हुन्छ तापक्रममा निर्भर रहन्छ र यसलाई चाहिँ रेसवे कल्चर भन्छ हामीले यो पानी जमाउने पानीमा पाल्ने माछा होइन यो चाहिँ रेसवे पानी बगिरहेको पानीमा पाल्ने माछा हो त्यसले गर्दाखेरि यहाँ मत्स्य विकास केन्द्र गेटामा ट्राउटको चाहिँ सम्भावना छैन त्यो तापक्रमले मिल्दैन तर हामी त्यसरी बिउ सप्लाई गर्नपर्ने भयो भने विशेष प्रविधि 2-4 घन्टालाई केही प्रविधि अपनाएर यहाँ स्टक यहाँ ल्याएर त्यसलाई रेस्ट गराएर फेरि यहाँबाट अर्को व्यवस्था गरेर लान सक्ने भनेको त्यो व्यवस्था हामी गर्न सक्छौँ त्यसको लागि पहिला किसानहरू जागरुक भएर आउनु पर्यो र नेपाल सरकारले ट्राउटको अहिले नार्कको तर्फबाट त्रिशुलीमा सञ्चालन गरिराखेको छ र कृषि विभाग अन्तर्गत पनि त्यो बनाउने प्रोसेसमा नेपाल सरकार लागिरहेको छ त्यो बेलामा हामी अझ बढी सहयोग गर्न सक्ने अवस्था रहन्छ अहिलेलाई भने किसानहरू अगाडि आउनुभयो भने होस्टेमा हैँसे गर्न नेपाल सरकार तयार छ
यहाँको भनाइ सुन्ने हो भनेपछि पहाडी जिल्लाहरूमा ट्राउट पालन गराउनका लागि त्यहाँ भुरा पुगाउनका लागि गेटामा रहेको मत्स्य विकास केन्द्रमा त्यो सम्भावनै छैन भनेपछि पहाडतिर कुनै एउटा मत्स्य विकास केन्द्र खोल्नुको विकल्प छैन भनेर बुझ्दा पनि हुन्छ के यहाँहरूले ट्राउटको डिमान्ड बढ्यो भनेपछि सरकारले डडेलधुरामा अथवा अरू कुनै पहाडी जिल्लामा त्यो भुरा उत्पादन ट्राउटको भुरा उत्पादन गर्ने केन्द्र खोल्न सक्छ
केन्द्रै भनेर अब अहिलेसम्म कृषि विभाग अन्तर्गतको मैले अघि पनि भने 10 वटा त हाम्रो फार्मै छन् भनेर यी सबै वार्म वाटर फिसरिजका फार्म हुन् कोल्ड वाटर फिसरिजको फार्म हामीसँग छैन नार्कमा छ र आवश्यक पऱ्यो भने नेपाल सरकारले बनाउन सक्ला त्यो पछिको कुरा भयो तर अहिले चाहिँ मनन गरेर ट्राउटको फार्म सञ्चालन गर्नुपर्छ भनेर सोच चाहिँ विकास भइसकेको छ त्यसमा लागिराखेकै अवस्था हो
किसानहरू त्यति धेरै आएनन् ट्राउटको भुरा उत्पादन गरेर पनि कहाँ दिने कहाँ बेच्ने भन्ने समस्या हो
त्यो पनि हुनसक्छ किनभने पहिला त रेसवे बन्नु पर्यो किसानहरू धेरै माछा उत्पादन गर्ने ट्राउट माछा उत्पादन गर्ने किसानहरू त्यो क्षेत्रफल पुगेपछि बल्ल त्यसको नर्सिङ त्यसको चाहिने ह्याचरी सुरुवात गर्ने अवस्था आउँछ पहिला त कहाँ पाल्ने भन्ने नै व्यवस्था नभइकन पहिल्यै भुरा उत्पादन गरेर कहाँ लगेर पाल्ने त्यसलाई त्यो पाल्ने ठाउँ त हुनु पर्यो नि त्यसको एक्जाम्पल त यहीँ छँदैछ नि मत्स्य विकास केन्द्र गेटा त 32-33 सालदेखि सुरुवात भएको हो पहिला त खाने माछा उत्पादन गर्थ्यो अहिले पनि छिमेकका र गेटाकै वरिपरिका मान्छेहरू खोइ पहिला माछा उत्पादन गरेर बिक्री गर्थ्यो अहिले त माछा खाने माछा दिँदैन भन्ने कुरा आवाज म सुनिराखेकै छु तर समय परिवर्तन भयो, अहिले यत्रा तालहरूमा माछा पाल्न सुरुवात भयो, माछाका बिउ नै उत्पादन गरेर हामीले 60%भन्दा बढी उपलब्ध गराउन सकेका छैनौँ हामीले भनिराखेकै अवस्था छ भने, अब ट्राउटको अवस्थामा त पहिला त रेसवे बन्नु पर्यो, रेसवेमा माछा पाल्ने किसानहरू अगाडि आउनु पर्यो, त्यो भएपछि अनिबल्ल मात्रै त्यो ट्राउटको ह्याचरी खोल्ने सम्भावना।
तपाईँले भने जस्तै गेटामा रहेको केन्द्रमा सुरुमा माछा किन पालन गरियो त्यो तपाईँले भन्नु होला, तर मलाई के लाग्छ किन चाहिँ माछा पालेर बेचियो भनेपछि मान्छेलाई माछा खान सिकाइयो, माछा स्वास्थ्यका लागि प्रोटिनयुक्त सबैभन्दा बढी प्रोटिनयुक्त वस्तु हो भन्ने कुरा सिकाइयो र अनि सरकारले माछा पालेर दियो। अब ट्राउट माछाका लागि पनि डडेलधुरामा एउटा केन्द्र खोलेर माछा पालेर ल्याऊ, 700 रुपियाँ किलो 800 रुपियाँ किलो ट्राउट माछा यति प्रोटिनयुक्त हुन्छ, यो यति स्वादिलो हुन्छ, यसको यति फाइदा हो भनेर पालेर सिकाउने बेला भएन र भने
अब त्यो अवस्था आयो, बिस्तारै आएको छ, तर अब के भने सुरुवात गर्नको लागि अब अहिलेसम्म एउटा पनि फार्म नभएको अवस्थामा डडेलधुरामै सुरुवात गर्दाखेरि नहुने भन्ने कुरो त होइन, अब त्यो नीतिगत निर्णय हुनुपर्ने कुरा भएको हुनाले त्यो सम्बन्धित ठाउँबाट
योपालि यही क्षेत्रका कृषि मन्त्री हुनुहुन्छ, तपाईँको भेटघाट पनि हुन्छ होला, कृषि मन्त्रीज्यू सुदूरपश्चिममा टाउट माछाको सेन्टर खोल्नु पर्यो भनेर तपाईँहरूले सम्भावना देखाइदियो अथवा देखाइदिनु भयो अथवा यस्तो सल्लाह सुझावहरू दिनुहुँदैन?
हामीले दिएका छौँ, माननीय कृषि मन्त्रीज्यू मत्स्य विकास केन्द्र गेटामा पनि पाल्नुभएको थियो, ओ र उहाँले जिज्ञासा पनि राख्नुभएको थियो तपाईँले के गरिरहनु भएको छ, सुदूरपश्चिममा ट्राउटको सम्भावना छ कि छैन त्यो हेरेर रिपोर्ट बुझाउनु होला भनेर भन्नुभएको पनि थियो, उहाँले भनेपछि नै म बझाङ पनि गएको हुँ। अहिले पनि दार्चुलाको कृषि वरिष्ठ कृषि विकास अधिकारीज्यूले भन्नुभएकै छ, एकपटक यहाँ पनि आएर हेर्नु पर्यो भनेर भन्नुभएकै छ, हामी निकट भविष्यमा दार्चुला पनि जाँदैछौँ र किसानहरू पनि आउनु भएको छ, र मन्त्रीज्यूले नभन्नु भएको पनि होइन भन्नुभएको पनि हो, र आवश्यक त्यहाँ देखिएको प्राविधिक पक्ष के छ भनेर सुझाव हामीले हाम्रो निकायमा दिने काम गरेका पनि छौँ, र अब यो एकैचोटि हुने कुरो होइन बिस्तारै हुने कुरा हो, र मन्त्रीज्यू यही क्षेत्रकै हुनुहुन्छ, आशा गरौँ यो दिन आउला, सुदूरपश्चिमबाटै पनि सुरु हुनसक्छ, यहीँको मन्त्रीज्यू हुनुहुन्छ, यसलाई चाहिँ
तपाईँको त्यो प्रतिवेदन यो क्षेत्रमा टाउट माछाको सम्भावना छ, पाल्न सकिन्छ, उत्पादन गर्न सकिन्छ, माछाको भुरा टाउट माछाको भुरा भन्ने प्रतिवेदन अथवा त्यो मन्त्रीज्यूले मागेको कुरा कहिले पेस हुन्छ मन्त्रालयमा?
अनि मैले दिने भनेको म सोझै एउटा उपसचिवले एकैचोटि मन्त्रीज्यू कहाँ प्रत्यक्ष प्रतिवेदन पठाउने सिस्टम हुँदैन नेपाल सरकारको, मैले मेरो आफ्नो चाहिने इमिडिएट बसलाई म कार्यक्रम निर्देशकज्यू समक्ष यो पेस गर्न तयारी गरेका छु, यो निकट भविष्यमा पेस हुन्छ, त्यसपछि प्रोसेस अनुसार त्यो चाहिँ मन्त्रीज्यू कहाँ पुग्छ।
निकट भविष्य भनेको अब सरकार कति बस्छ थाहा छैन, यही क्षेत्रको कृषि मन्त्री अहिले हुनुहुन्छ, उहाँले कृषि मन्त्री हुँदासम्म त्यो पेस गर्यो भनेपछि केही नीतिगत निर्णय हुन सक्थ्यो होला,
आउँछ त्यो
कति जति तपाईँलाई समय लाग्छ, यत्रो लाखौँ लाख श्रोताहरू सुनिरहनु भएको छ, ट्राउट माछाको सम्भावना छ सुदूरपश्चिममा, यहाँ एउटा ब्रिडिङ सेन्टर अथवा यहाँ एउटा ट्राउट माछाको प्रजनन केन्द्र खोल्नु पर्यो, पुरा उत्पादन गर्नु पर्यो भन्नेमा जान्छ कि अथवा सम्भावनै छैन भन्नेमा जान्छ?
सम्भावना नभएको त जाँदै जाँदैन, किनभने सम्भावना छ, भएको कुरालाई छैन भनेर कसैले भन्नै मिल्दैन, प्राविधिक रूपले भन्नै मिल्दैन, किनभने प्राविधिक रूपले त प्रमाणित हुनुपर्छ, त्यो त इन्टरनेसनल एउटा ल जस्तै हो, किन भन्दाखेरि यस्तो हावापानी भएको ठाउँमा हुन्छ भनेर किताबमा पढेदेखि लिएर सबैले जानेको कुरालाई म एउटा व्यक्तिले अथवा मेरो टिमले हुँदैन भनेर हुँदैन भन्ने कुरो होइन, त्यो हुन्छ, सम्भावना छ, तर त्यो किसिमका किसानहरू जागरुक भएर आउन अहिले केही आउनु भएको पनि छ, र अब यो चाहिँ मूर्त रूपमा गइसकेपछि यो हुन्छ, जहाँसम्म प्रतिवेदनको कुरा छ यो प्रतिवेदन यो 10-15 दिनमै माथि जान्छ।
मत्स्य विकास अधिकारी जो किसानलाई फाइदा देखाउनु पर्यो कि यो पाल्यो भने यति फाइदा हुन्छ, ट्राउट पाल्यो भने यति फाइदा हुन्छ, तपाईँहरूले यसरी पाल्नुहोस्, अहिले त यहाँले भने जस्तै 20 वर्ष अगाडि यहाँ कञ्चनपुरमा मत्स्य विकास अधिकृत भएर बस्नुभयो, त्यति बेलाको कृत्रिम तालहरूको टेन्डर अहिले त बर्दियामा कैलालीमै करोडौँमा टेन्डर गएको छ नि त, माछाबाट प्रफिट छ, माछाबाट किसानले कमाउन सक्छ भन्ने कुरा जब बुझे अनि त्यो टेन्डर बढ्यो। ट्राउट माछाबाट पनि सम्भावना छ, पहाडका किसानहरूले ट्राउट माछाबाट विदेश जानु पर्दैन, मुगलान पस्नु पर्दैन, भातमा डन्डा बजाउनु पर्दैन, तपाईँहरूको तालिमले र त्यो कुरा सिकाइ भयो भने त अनि बल्ल पो आउलान्, उनीहरू नै आएनन् भनेपछि त उनीहरू त एक्सपर्ट होइन, त्यो कुरा कतिको सुरुवात भएको छ कि?
सुरुवात भएको छ, सुरुवात नभएको भए हजुरलाई मैले इभिडियन्ससहितै ए भने, जस्तो निगालीको इभिडियन्स मैले हजुरलाई सुनाएँ, बझाङको भने, दार्चुला जाने कार्यक्रमहरू बनिरहेको छ भने, माननीय मन्त्रीज्यूले यहाँको प्रतिवेदन बुझाउनुहोस् भनेर भन्नुभयो, म चाहिँ त्योमा लागिसकेको छु, प्रतिवेदन तयार गरिसकेको छु, म मेरो इमिडिएट बोसलाई बुझाउँछु, मैले हाम्रो सिस्टम अनुसार जान्छ मैले भने।
जसरी नौजिल्ला कार्यक्षेत्र, नौजिल्ला कार्यक्षेत्र यहाँले डन्डेलधुरामा गएर 10 जना किसानलाई ट्राउट माछाको सम्भावना यो हो, ल हेर्नुहोस्, दार्चुलामा गएर 10 जना किसानलाई ट्राउट माछा पाल्नुहुन्छ भनेपछि यो यो सम्भावना हो, बझाङमा गएर त्यसै गरी, अछाममा गएर त्यसै गरी, बाजुरामा गएर त्यसै गरी, र अनि डोटीमा गएर, बैतडीमा गएर त्यसै गरी, यदि सम्भावना यो छ है तपाईँहरू, अनि बल्ल पो उनीहरू को जिज्ञासा जाग्छ र उनीहरू अगाडि आउँछन्, त्यस्ता कार्यक्रमहरू भएको छन्,
सुरुवात भएका छन् हजुर, सुरुवातै नभए मैले अहिले भर्खरै पनि भने नि त, हामी गयौँ र जाने योजना पनि छ, र त्यहाँको जिल्ला कृषि विकास कार्यालयको प्रमुखसँग पनि हाम्रो कोअर्डिनेसन भइराखेकै छ, हामीले वाम वाटर फिसिजको पनि डोटीबाट डन्डेलधुराबाट यहाँ किसान ल्याएर तालिम दिइराखेकै पनि छौँ, र ट्राउटमा पनि हामी अगाडि बढेकै छौँ, र अझै यहाँले चाहिने यो दिनेश एफएमको मार्फत यसरी धेरै कुरा उठाइदिनु भयो, किसानहरूले धेरै सुन्ने मौका पाउनुभयो, जनताहरूले सुन्ने मौका पाउनुभयो, अझ जागरुक हुन सक्नुहुन्छ, जति जागरुक भएर आउनुहुन्छ त्यति हामी चाहिने त्यो क्षेत्रमा अझ अगाडि बढ्न सक्छौँ, किनभने एक हातले त ताली पनि बज्दैन, दुइटै हातले ताली बजाउनुपर्छ, किसानहरू अगाडि आउनुभयो भने हामी पनि किसानलाई होस्टेमा हैँसे गरेर अगाडि बढ्नलाई हामी तत्पर छौँ।
हस् श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत गायत्री राज वाग्ले। हामी यी कार्यक्रमको अन्तिम खण्डमा छौँ, हामी अझै माछाको आयात प्रतिस्थापन अथवा माछामा हामी कतिको आत्मनिर्भर छौँ र अथवा आत्मनिर्भर हुन हामीले के गर्नुपर्छ भन्ने विषयवस्तु हामीसँग बाँकी नै छन्। तपाईँहरू कतै नजानुहोला, अहिले फेरि पालो भएको छ व्यापारिक विश्रामको।
विशेषज्ञ डाक्टर सिपी अस्पताल प्रालीमा
अनुभवी डाक्टर तथा अत्याधुनिक दूरबीन प्रविधिबाट साना साना पाल पारी पित्त थैलीको पत्थरी, मृगौलाको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, फाइल्स, बाबासिर, ग्यास्ट्रिक अल्सर आदिको सफल उपचारका साथै पेट, मुटु तथा छाती रोग, डायबिटिज सम्बन्धी जाँच तथा उपचारहरूका लागि सिपी अस्पताल प्राली।
डाक्टरहरू डाक्टर सिपी पाण्डे, जनरल सर्जन, डाक्टर मिठु स्वार, बिएएमएस, अल्ट्रासोनोलोजिस्ट,
साथै इन्डोस्कोपी, रङ्गीन भिडियो एक्सरे, इसिजी, अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, इमर्जेन्सी क्याबिन, एम्बुलेन्सको सुविधा पनि उपलब्ध छ।
सिपी अस्पताल प्राली, नेपाल आयल निगमको अगाडि चटकपुर धनगढी, फोन नम्बर 091410101 र 410102।
विशेषज्ञ डाक्टर आउने बारे सूचना।
वरिष्ठ इन्डोक्राइनोलोजिस्ट, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ, अल्का हस्पिटल काठमाडौँमा कार्यरत डाक्टर बजरङ्गी रौनियार, एमबीबीएस, एमडी।
यही मिति 2073 पौष 23 गते शनिबारका दिन यस राधे राधे फार्मेसी धनगढीमा आउने हुँदा समयमै आफ्नो नाम दर्ता गराई चेक जाँच गराउन हुन सहर्ष जानकारी गराइन्छ। साथै हाम्रो यहाँ प्याथोलोजी, इसिजीको सुविधा पनि उपलब्ध छ। बिरामीका लक्षणहरू: टाउको दुख्ने, थकान महसुस हुने, भिङ्गाटा लाग्ने, निन्द्रा नलाग्ने, पसिना आउने, महिनावारी गडबडी हुने, गला दुख्ने, हात खुट्टा दुख्ने।
सम्पर्क राधे राधे फार्मेसी, मेन रोड धनगढी कैलाली, चौधरी बुक डिपोको सामुन्ने, फोन नम्बर 091-527-045, मोबाइल 98-487-83-643।
जहाँ आफूले सोचेको जति मात्र होइन त्यो भन्दा पनि धेरै पाइन्छ भने त्यसलाई हिरो मेगा एक्सचेन्ज भनिन्छ। हिरोको शोरूममा आई आफ्नो पुरानो बाइक वा स्कुटर सोचे भन्दा धेरै मूल्यमा एक्सचेन्ज गरेर आफूलाई मन परेको i3s प्रविधि युक्त ब्रान्ड न्यू हिरो बाइक चढेर जान सक्नुहुन्छ। त्यसैले एक्सचेन्ज होइन, हिरो मेगा एक्सचेन्ज गरौँ।
एक्सचेन्ज हुने मिति यही पौष 13, 14 र 15 गते। अधिकृत विक्रेता विशेष अटोमोबाइल्स प्राली, धनगढी चौराहा, 091-417-115।
कस्तो राम्रो झ्यालको डिजाइन, त्यसैको फोटो खिचेको, घर बनाइसकेपछि झ्याल त यस्तै बनाउने हो हामीले पनि।
ल हेर न, अब बाटो बाटोको घरको झ्याल र ढोकाको फोटो खिचेर राख्नु पर्छ त। खुरुक्क साथी इन्टरप्राइजेसमा जाने अनि एल्युमिनियमका झ्याल, ढोका, पार्टिसन र एल्युमिनियम सम्बन्धी सम्पूर्ण कामहरू उच्च गुणस्तरका साथ सुपथ मूल्यमा गराइने हुनाले त्यही गएर बनाउने नि।
सम्पर्कका लागि पुष्पराज जोशी, साथी इन्टरप्राइजेस प्राली, धनगढी 5, हसनपुर, ऐश्वर्य स्कुल भन्दा 100 मिटर उत्तरपट्टि। सम्पर्क नम्बर 525-291 र 98-484-24-291।
हस्य मन्दिर उषा हस्य सन्ध्या पूजा उपहार आरती अनि साधना अगरबत्ती कञ्चनजङ्घा अगरबत्ती कञ्चनजङ्घा
मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
कता हो भाइ बुहारीलाई लिएर घुम्न निस्केको हो कि
हैन दिदी पिरामिड भाव भयो इलाज गराउन भारततिर जान लाग्यो कुन अस्पतालमा राम्रो सेवा पाइन्छ ठक्छन् भन्ने पनि सुनिन्छ
भारतको खटिमा शहरमा आनन्द अस्पताल एन्ड रिसर्च सेन्टर छ नि त्यहाँ चाहिँ राम्रो व्यवस्था छ तिमीसँग भारु पैसा छैन भने पनि चिन्ता गर्नु पर्दैन
ए त्यसो भए त त्यही जानु पर्यो 24 घण्टा अत्याधुनिक उपकरण एवं दक्ष तथा अनुभवी चिकित्सकबाट सेवा उपलब्ध भएको
आनन्द अस्पताल एन्ड रिसर्च सेन्टर सरकारी अस्पतालको सामुन्ने सितारगंज रोड खटिमा
0953425400 र 25 14 85
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बेतुडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ आज हाम्रो स्टुडियोमा हुनुहुन्छ कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत गायत्री राज वाग्ले हामीले झन्झन्डै 45 मिनटभन्दा बढी कुराकानी गरिसकेका छौँ हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ र अब हामीसँग थोरै समय छ अब एउटा कुरा बताइदिनुहोस् आजभन्दा 20 वर्ष अगाडि यहाँले सुदूरपश्चिममा आएर बस्दाखेरि धेरै माछाहरू भारतबाट आयात भएको माछाहरू हामीले खानु पर्थ्यो अहिले त्यो अवस्था अलिक कम भएको छ भन्दाखेरि कैलाली कञ्चनपुर के माछामा आत्मनिर्भर उन्मुख भइरहेको हो अथवा माछालाई माछाको आयात प्रतिस्थापन गर्नका लागि चाहिँ अब कति बाँकी छ
यहाँले बडो राम्रो जिज्ञासा राख्नुभयो अहिलेको समयमा कति माछा बाहिरबाट आउँछ भन्ने बारेमा धेरैले जिज्ञासा राखिरहेको मैले पनि पाएको छु हाम्रो सरकारी तथ्याङ्क अनुसार हेर्ने हो भने अहिले वर्षको 200 मेट्रिक टनको हाराहारीमा माछा भारतबाट आइरहेको हामी कैलालीको क्वारेन्टाइनबाट पशु सेवा क्वारेन्टाइनबाट हामीले पाएको रेकर्डमा त्यो देख्छौँ त्यसले गर्दाखेरि हामीले बाहिरबाट माछा पहिला आउँथ्यो यहाँले भन्नुभएको कुरो एकदम ठिक हो त्यस्तै गड्डाचौकीबाट केही माछा आउँछ र यसरी हेर्दाखेरि अहिले हाम्रो राष्ट्रमा कुल माछा उत्पादन 77,500 मेट्रिक टन कुल माछा उत्पादन भएको छ त्योमध्ये हामी दुईवटा कल्चर फिसरिज र क्याप्चर फिसरिज भन्छौँ भनेको पालनबाट हामीले 55,500 उत्पादन गरेका छौँ भने 21,500 चान्चुन चाहिँ हामीले प्राकृतिक जलाशयमा भएका समातेर पाल्नलाई कुनै काम नगर्ने समातेर उपभोग मात्रै गर्ने यसरी हेर्दाखेरि नेपालमा अहिले 2.7 केजी भनौँ न 2.7 केजी
पौने तिन किलो
प्रति वर्ष प्रति व्यक्ति माछाको उपलब्धता छ र हामीले कैलालीलाई मात्रै हेर्दाखेरि सुदूरपश्चिमकै तुलना गर्दा त अलिक कम होला कैलालीको मात्रै तुलना गर्दाखेरि अहिले हाम्रो उत्पादन भनेको कल्चर अथवा पालेको प्राकृतिक जलाशय र कृत्रिम जलाशयमा किसानहरूले कर्म गरेर पालेको माछाबाट करिब करिब 1600 मेट्रिक टन चाहिने माछा प्रतिवर्ष उत्पादन भएको छ र यो रेसियोमा निकाल्दाखेरि करिब करिब 500 मेट्रिक टन चाहिने हाम्रो क्याप्चर फिसरिजबाट उत्पादन भइरहेको छ यसरी हेर्दाखेरि करिब करिब 2100 मेट्रिक टन माछा चाहिँ हाम्रो कैलाली जिल्लामा मात्रै उत्पादन भएको छ र यसरी कैलाली जिल्लाको जनसङ्ख्याको हिसाबमा हेर्ने भने अहिले सरदर 2.4 केजी प्रति वर्ष प्रति व्यक्ति उपलब्धता भइरहेकै छ र अब यसमा भारतबाट आयो भनेर भन्नुभन्दा पनि हामीले गुणस्तरको उत्पादन गरौँ पहिलो कुरो त्यो दोस्रो कुरो हाम्रो प्राकृतिक जलाशयमा जम्मा 1.2-1.3 मात्रै उत्पादकत्व मेट्रिक टन 1.2-1.3 मेट्रिक टन मात्रै उत्पादन छ। यसलाई 1.5 मात्रै बनाउन सकियो भने पनि हाम्रो 250 मेट्रिक टन माछा बढी उत्पादन हुन्छ। त 200 मेट्रिक टन माछा बाहिरबाट आएकोलाई हामीले किन त्यसलाई धेरै रिमार्क गर्नुपर्ने आवश्यकतै छैन। हामी अलिकति पालन प्रणालीमा सुधार गर्यौँ भने हाम्रो प्राकृतिक जलाशयमा थप उत्पादन हुने माछाबाट नै हामीलाई आवश्यक पर्ने जुन चाहिँ नि
जो 200 मेट्रिक टन बाहिरबाट आइरहेको छ हामीले अलिकता व्यवस्थित गरेर पाल्ने हो र त्यो उत्पादन बढाउने हो र त्यसलाई गुणस्तरको बनाउने हो भनेपछि एकैछिनमा हामी 200 मेट्रिक टन त्यो आउने कुरा रोक्न सक्छौँ
र आएको माछा पनि खास गरी यहाँ चाहिँ त्यो पङ्गासियस माछा हो त यहाँ चाहिँ जलकपुर भनेर बेच्ने चलन छ र अर्को चाहिँ नि हाम्रो यो मागुर माछा नेपाल सरकारले पाल्नलाई सिफारिसै नगरेको माछा हो एउटा त्यो अनि अर्को यो जुन चाहिँ बैघा भनेर भन्ने गरेको छ पङ्गासियसलाई त्यो माछा जलकपुर भनेर यहाँ किसानलाई उपभोक्तालाई दिने गरिएको छ
त्यो जिउँदै जुन जिउँदै भाँडाहरूमा राख्छ त्यसलाई हो जलकपुर
नै त्यो चाहिँ मागुर हो जलकपुर चाहिँ
मरेकै अवस्थामा
आउँछ र त्यो पनि हाम्रो चाहिँ सुरुवात भइसकेको छ कैलालीको पनि पूर्वी टिकापुर क्षेत्रमा र खास गरी कैलाली भन्दा पनि कञ्चनपुरमा यो बेदकोट नगरपालिकामा र भीमदत्त नगरपालिकामा दुईजना किसानहरूले व्यावसायिक रूपमा पाल्न सुरु गरिसक्नु भएकै छ। त अब यसलाई हामी अझ विकास गर्नको लागि हाम्रो तालिममा एउटा शीर्षक नै हामीले त्यसलाई राखेर हामीले किसानलाई चाहिँ सिकाउने प्रयास गरिराखेका छौँ। एउटातर्फ
भनेपछि कैलालीमा 200 मेट्रिक टन मात्रै माछा आयात भइरहेको हो
अहिले हाम्रो सरकारी तथ्याङ्क अनुसार त्यही देखिन्छ कि अब त्यसैलाई नै आधिकारिक मान्नुपर्ने भयो।
हजुर श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिने सामसँगै बैतडी रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ मत्स्य विकास केन्द्र गेटाका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत गायत्री राजबागले। हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ। अब जसरी एउटा जलचर संरक्षण ऐन छ अनि यही पालि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत परियोजना अन्तर्गत कैलाली र कञ्चनपुरमा माछाको ब्लक पनि दिएको छ। अब त्यसमा के चाहिँ हुन्छ कि माछाको ब्लक एउटा कैलालीमा छ एउटा कञ्चनपुरमा छ कति हेक्टरमा हुन्छ कति अनुदान पाउँछ
यो कैलाली र कञ्चनपुर दुइटैको ठाउँ स्पेसिफिक गरेर छुट्याइसकेको छ। यो चाहिँ 95 हरेक दुइटै जिल्लामा 95 हेक्टर चाहिँ जलाशय थप्ने हो र यसमा चाहिँ 1 हेक्टरको 3 लाखको दरले किसानले अनुदान पाउनुहुन्छ। कैलालीको हकमा गदरिया खैलाड र हसुलिया गाविसलाई तोकिएको छ भने कञ्चनपुरको हकमा भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकालाई तोकिएको छ र यसबाट पनि माछाको विकास हुन्छ अझ बढी माछा उत्पादन हुन्छ भनेर चाहिँ आशा गर्न सकिन्छ। र यसको साथसाथै यसमा आवश्यक पर्ने प्राविधिक सहयोग यो सबै कार्यक्रम जिल्ला कृषि विकास कार्यालयमा रहेको छ र माछाको कार्यक्रम भएको हुनाले हामी पनि प्रत्यक्ष परोक्ष रूपमा संलग्न छौँ र यसलाई आवश्यक पर्ने मत्स्य बीज हामी नै उपलब्ध गराउँछौँ। र यसको साथसाथै यहाँले जलचर संरक्षण ऐनको बारेमा पनि अलिकति कोट्याउनु भयो। जलचर संरक्षण ऐन 2017 हो र त्यसलाई संशोधन गर्न 2055 सालमा संशोधन भएको छ र त्यो 55 संशोधन भइसकेपछि केही आदेशहरू जारी भएका छन् त्यसैलाई आधार मानेर आदेश 2059 आदेश भएको छ। यसमा चाहिँ जनताहरूले अथवा कृषकहरूले भनौँ अथवा उपभोक्ताहरूले केही कुराहरू बुझ्नुपर्ने हुन्छ जस्तो खोला नाला प्राकृतिक जलाशयहरूमा विस्फोटक पदार्थहरू प्रयोग गरेर माछा मार्न हुँदैन विद्युतीय धारहरू प्रयोग गर्ने करेन्ट लगाउने चलन छ त्यस्तो गर्न हुँदैन र आफ्नो होस् आफ्नो निजीमा समेत सार्वजनिक जलाशयमा त परै जाओस् आफ्नो निजी जलाशयमा आफ्नो लालपूर्जा भएको जग्गामा पनि विषादी प्रयोग गर्न चाहिँ पाइँदैन त्यो विषादी प्रयोग गरेर माछा मार्न पाइँदैन
त्यसले उपभोक्ताको स्वास्थ्यका लागि
हानिकारक हुन्छ र अरू सामाजिक रूपमा पनि पानीको प्रयोग गर्दाखेरि विषादी प्रयोग भएर त्यसले दुर्घटना निम्त्याउने भएको हुनाले यसलाई गर्न पाइँदैन। त्यस्तै खोलामा पुरै पानी थुनेर दुवाली थुन्ने पनि भनिन्छ एकतिरको बगिरहेको पानीलाई थुनेर अर्कातिर फर्काएर पनि माछा मार्न पाइँदैन। त्यस्तै केही सर्टेन जातहरू तोकिएका छन् ती जातहरूको एउटा निश्चित अवस्था तोकिएको छ ती तोकिएको अवस्थामा र खास गरी ब्रिडिङ प्रजनन समयमा माछा मार्न हुँदैन त्यसरी प्रजनन समयमा माछा मारिदियो भने माउ नै नोक्सान हुन्छ र त्यसबाट फेरि उत्पादन हुने हुँदैन। रेन्चिङ प्रोग्राम नेपाल सरकारले पहिला सुरुवात पनि गरेको थियो र अझै पनि त्यो हटाएको छैन किनभने खोलामा नै माछामा नै आश्रित भएर जीविकोपार्जन गर्ने हाम्रा जनताहरू नहुनु भएको होइन हुनुहुन्छ जाति विशेष नै हुनुहुन्छ त्यसले गर्दाखेरि खोलामा समूह बनाइदिने र उहाँहरूले नै माछा संरक्षण गर्ने र निश्चित साइजभन्दा माथि पुगिसकेपछि तौलभन्दा माथि पुगिसकेपछि उहाँहरूले नै मारेर खाने व्यवस्था गर्नको लागि खुला जलाशयहरूमा माछा छोड्ने
तर नदीहरूमा जाल हानेर जत्रो साइजको पऱ्यो त्यत्रो साइजको सङ्कलन गरेर ल्याउने प्रथा छ नि त. अब यो जलचर संरक्षण ऐन विपरीत हो त्यो
ऐन विपरीत त हो तर मान्छेलाई पहिला जानकारी हुनु पर्यो नि हजुर. ऐन मात्रै बनाएर हुँदैन
त्यो जानकारी दिने तपाईँहरूले होइन भने नदी छेउछाउमा गएर त्यहाँ यो ब्रिडिङको समय हो यस्तो बेला ब्रिडिङ हुन्छ यो साइजको समात्नुपर्छ भन्ने कुराहरू त्यस्तो कार्यक्रमहरू भएको हुन्छ.
त्यो जनचेतना जगाउने कार्यक्रमहरू पनि भएका छन् ठाउँ ठाउँमा होर्डिङ बोर्ड पनि राखिएकै छ हाम्रै अफिसमा पनि भित्र छिर्ने बित्तिकै पनि हामीले त्यो राखेका छौँ. त्यसैले यो व्यवस्था भएकै छ तर यो पुगेको छैन.
हस् यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद यहाँले यहाँ बोलाएर प्राविधिक कुराहरू माछा सम्बन्धी जानकारीहरू राख्ने अवसर दिनुभयो दिनेश एफएम र यहाँलाई धन्यवाद.
सदा तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको थियो. तपाईँसँग बस्ने धेरै मन थियो तर प्राविधिक मित्र आदिले समय घर्किसकेको जानकारी गराइसक्नु भएको छ. दुईवटा रेडियोबाट कार्यक्रम सुन्नुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै अघिल्लो हप्ता नयाँ विषयवस्तु लिएर तपाईँसम्म आउने बाचा गर्दै शिवराज भट्ट बिदा हुन्छु. नमस्कार.
DFM time check.
It's 10 a.m.